नमस्कार। कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीका साथमा लक्ष्मी पौडेलको सुने जितिन्छ विजय एफएम 101.6 अबको 45 मिनट हामी तपाईँसँग रहनेछौ र तपाईँको स्वास्थ्य समस्याका कुरा अथवा स्वास्थ्यसँग जोडिएर कुराकानी गर्नेछौ। कुनै एउटा विषयवस्तु छनौट गर्छौ र सम्बन्धित रोगका विशेषज्ञ डाक्टरलाई स्टुडियोमा निम्ताउँछौ, तपाईँका कुराहरू सुन्छौ सुनाउँछौ र त्यसको समाधानको प्रयास गर्छौ। कम्तीमा पनि साताको एक दिन तपाईँ आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुहोस्, तपाईँ आफ्नो स्वास्थ्यप्रति चिन्तनशील बन्नुहोस् र आफ्नो स्वास्थ्यप्रति चासो राख्नुहोस्। तपाईँको दीर्घ जीवनका लागि एउटा प्रयास गरेका छौँ, तपाईँको स्वस्थ जीवनका लागि एउटा प्रयास गरेका छौँ र हामीसँगै सहकार्य गरेको छ सहज सामुदायिक अस्पताल कैंडाकोटले। र कार्यक्रम सहज स्वास्थ्य चर्चामा अब हामी सुरुमा सहज सामुदायिक अस्पतालको संस्थागत परिचय समेटिएको सामग्री सुन्छौ, आफ्नै कुरा सुन्छौ र त्यसपछि आजको विषयवस्तुमा जानकारी गराउन चाहन्छु। श्रोता आफन्त, विशेष गरी यो रेडियो सुन्दै गर्नुभएका श्रोता आफन्त, तपाईँको घरमा जो अलिकति उमेर ढल्किनुभएका आमा दिदी बहिनी भाउजू अथवा आफन्त काकी कोही हुनुहुन्छ भने, तपाईँहरू यदि आमा दिदी बहिनीहरू सुन्दै हुनुहुन्छ भने, महिनावारीको समस्या हामी पर सर्ने भन्छौ नछुने भन्छौ, त्यो समस्या महिनावारी रोकिसकेपछि पनि समस्याहरू विभिन्न देखिन सक्छ अथवा तपाईँलाई त्यस्तो लागेको हुनसक्छ, तपाईँलाई अप्ठ्यारो फिल भएको हुनसक्छ, कुनै असजिलो अथवा कुनै मलाई रोग लागेको हो कि भने जस्तो अथवा अन्य विभिन्न समस्याहरू छन् भने फोन गर्न सक्नुहुन्छ 078-50-14-06 र हामीसँग कुराकानीका लागि भरतपुर अस्पतालका प्रसूति रोग विशेषज्ञ डाक्टर हुनुहुन्छ डाक्टर हेमनाथ सुवेदी हुनुहुन्छ। धेरै अगाडिदेखि हामीसँग हुनुहुन्छ, यसभन्दा अगाडिका थुप्रै श्रृङ्खलामा हामीसँगै छौं। उहाँले तपाईँको जिज्ञासालाई समाधान गरिदिनुहुनेछ हामी यो आशा गरौं। फोन गर्न सक्नुहुन्छ 078-50-14-06। यो मामलामा अलिकति बोल्न हिचकिचाउने आमा दिदी बहिनीहरूलाई म के भन्न चाहन्छु भने, तपाईँको समस्याको कुरा हो, नहिचकिचाउनुहोस्, चिकित्सकसँग खुलेर कुरा राखिदिनुहोस्। अप्ठ्यारै लाग्छ भने ठिक छ, नाम नभनिदिनुहोस् तर समस्या चाहिँ नलुकाउनुहोस् है। गगन, सुरुमा हामी सहज सामुदायिक अस्पतालको संस्थागत परिचय समेटिएको सामग्री सुन्छौ।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैंडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैंडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 शैयाको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसुति सेवा, सुरक्षित गर्भपतन, इसिजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षयरोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपद र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
यो सामग्रीपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौ। 078-50-14-06 बाटो खोलिसकेको जानकारी गराउन चाहन्छौ। फेसबुकमा पनि यदि कमेन्ट गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ, विजय एफएमको फेसबुक पेजमा हामीले स्ट्याटस राखेका छौ र हामीसँग हुनुहुन्छ डाक्टर हेमनाथ सुवेदी। स्वागत गरौं सर्वप्रथम, धेरै अलिकति लामो ग्यापपछि, अलिकति लामो समयपछि भेट भएका छौँ। डाक्टर साहब स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद लक्ष्मी।
आराम हुनुहुन्छ?
आराम।
अनि अहिले कताबाट आउँदै हुनुहुन्छ? अस्पतालतिरबाटै?
हजुर।
हामी आज महिनावारीको समस्या, त्यसमा पनि अझ विशेष गरी यो महिनावारी रोकिसकेपछि, सुकिसकेपछि भन्छौ, जो उमेर ढल्किसकेपछि देखिने, त्यसपछि के समस्या आउन सक्छ अथवा के चुनौती हुन सक्छ भन्ने विषयमा छलफल गर्छौ। सामान्यतया महिनावारी रोकिने उमेर भनेको चाहिँ जेनरली कतिदेखि कतिसम्म?
सबैभन्दा पहिला श्रोता बहिनीहरूलाई नमस्कार। र आज मैले जुन टपिक चुज गरेर हामी आएका छौँ त्यो टपिक भनेको चाहिँ महिनावारी सुकिसकेपछि र महिनावारी सुक्ने बेलामा चाहिँ के समस्या हुन्छ र महिनावारी सुकिसकेपछि पनि कुनै कुनै आमा दिदीबहिनीहरूलाई ब्लिडिङ हुने रगत रक्तस्राव हुने जुन समस्या छ त्यो के कारणले हुन्छ भन्ने समस्याको लागि चाहिँ हामी आज डिस्कस गरिराखेका छौँ। र यसमा सबैभन्दा पहिला त म के भन्न चाहन्छु भने महिनावारी कहिले सुरु हुन्छ, किन सुरु हुन्छ र कहिले बन्द हुन्छ। महिनावारी सुरु हुने प्रक्रिया भनेको एउटा प्रजननको प्रक्रिया जुन चाहिँ म्याच्योर हुने हो, प्रजनन गर्नको लागि बनाइएको एउटा प्रक्रिया हो प्रकृतिले। र यो प्रक्रिया सुरु हुन्छ 13 वर्षको उमेरमा युजली धेरै जसोलाई, र यो बन्द हुन्छ 45 देखि 55 वर्षको उमेरभित्र। र यो प्रक्रिया सुरु हुने क्रममा महिलाको शरीरभित्र रहेका 2 डिम्बाशयहरूको चाहिँ विशेष रोल रहन्छ। ती डिम्बाशयहरूमा चाहिँ 2 हर्मोन निस्किएको हुन्छ। त्यो हर्मोनको नाम हो इस्ट्रोजेन भन्ने हर्मोन र प्रोजेस्टेरोन भन्ने हर्मोन। यी 2 हर्मोनको कारणले गर्दाखेरि महिलाको शारीरिक बनावटमा पनि चेन्ज हुन्छ। हामीले हेऱ्यौँ भने महिनावारी सुरु हुने बेलामा चाहिँ नानीहरू हलक्क बढ्ने, उहाँहरूको चाहिँ ब्रेस्ट स्तनको वृद्धि हुने र शरीर अलिक फरक देखिने हुन्छ। र त्यो खास हामीले भन्नुपर्दा छोरी मान्छेको हर्मोन भनेकै इस्ट्रोजेन र प्रोजेस्टेरोन हो, र यी 2 हर्मोनले नै छोरी मान्छेमा त्यो कुमारित्व टाइपको विशेषता झल्क्याउँछ। र जब महिनावारी रोकिन्छ, रोकिसकेपछि यी 2 हर्मोनहरू बन्द हुन्छ, र यी 2 हर्मोनहरू बन्द भइसकेपछि महिलाको शरीरमा शारीरिक र अनि मानसिक दुवै चेन्जेसहरू आउँछ। र ती चेन्जेसहरूलाई चाहिँ हामीले अलिकति गुणात्मक रूपमा लिनुपर्ने हुन्छ, किनभने एउटा त मानसिक रूपमा चेन्ज हुने भनेको के हो भने उहाँहरूको एउटा प्रक्रिया थियो, फिजियोलोजिकल प्रोसेस थियो, हरेक महिना महिनावारी हुने, त्यो त बन्द भइहाल्यो। त्यो बन्द भइसकेपछि के भान हुन्छ उहाँहरूलाई भने कतै मेरो फेमिनाइन नेचर भन्छौँ हामीले, कुमारित्व पुरै हराएको त होइन, म छोरी मान्छे त हुँ भने जस्तो किसिमको भान हुन आउने समस्याहरू पनि देखिएका छन् मानसिक तवरमा। र त्यो सँगसँगै शारीरिक तवरमा पनि चेन्जेसहरू चाहिँ आउँछ।
अब कुरा गरौँ न त त्यसो भए, मानसिक रूपमा र शारीरिक रूपमा चाहिँ परिवर्तन हुन्छ भनेर भन्नुभयो, विशेष गरी हामी जुन सुकिसकेपछि अथवा सुक्ने बेलाकै कुरा गर्छौँ, कस्ता कस्ता खाले शारीरिक परिवर्तनहरू आउँछन्?
अब शारीरिक परिवर्तन चाहिँ महिनावारी सुक्नभन्दा अगाडि नै देखिन्छ।
कस्तो खालको?
2-3 वर्ष अगाडिदेखि नै उहाँलाई शारीरिक रूपमा र मानसिक रूपमा सर्टेन चेन्जेसहरू फरक फरक पन देखा पर्न थाल्छ। त्यो फेजलाई हामीले क्लेमेटेरिक फेज हुन्छ, भनेको जुन महिनावारी रोकिने जुन समय अगाडि आउनुभन्दा अगाडि देखिने लक्षणहरू हो। ती लक्षणहरूमा चाहिँ जिउ भत्भत्तै पोल्दै जाने र महिनावारीमा गडबडी हुने, जस्तो सधैँ 28 दिनमा हुने महिनावारी 2-3 महिना लागेर हुने कहिलेकाहीँ, र भइसकेपछि पनि 4-5 दिनमा रोकिनुपर्ने, कसै कसैको चाहिँ 5-6 दिन 7 दिनसम्म गइरहने, र अनि पेट ढुस्स हुने, डुम्म हुने, राम्रोसँग राति निन्द्रा नलाग्ने, र अनि कता कता डर लागे जस्तो हुने, जिउ पोल्दै गएर खलखली पसिना आउने, यी समस्याहरू सुरु हुन थाल्छ। र यसलाई हामीले पेरिमेनोपोजल सिम्टम्स भन्छौँ। र त्यो पेरिमेनोपोजल सिम्टम्स पछि यो समस्या चाहिँ अलिकति ग्रसित रूपमा बढ्दै जान्छ, र त्यो बढ्दै जाने क्रम अब महिनामा त सुक्छ 2-3 वर्षपछि यो सिम्टम्स देखि, र त्यो 2-3 वर्षपछि चाहिँ के हुन्छ भने महिनामा सुकिसकेपछि यो समस्याले अलिकति ग्रसित बनाउँदै जान्छ, र त्यो ग्रसित बनाउँदै गएपछिको समस्यालाई चाहिँ हामीले पोस्ट मेनोपोजल सिम्टम्स भन्छौँ। यसले के गर्छ त भन्दा फिजियोलोजिकल चेन्जेस भन्ने हुन्छ। फिजियोलोजिकल चेन्जेसमा महिनामा सुक्ने भयो एउटा, उहाँको
नियमित प्रक्रिया
नै बन्द हुने भयो एउटा, अर्को चाहिँ के हुन्छ भने मलाई कतै यो महिनामा त सुक्यो, सुकिसकेपछि मलाई कतै क्यान्सर भएको त होइन,
रोग लागेर
हो कि क्यान्सरै भइसक्यो कि भन्ने त्यो क्यान्सर फोबिया भन्छ कि, त्यो डर हुँदै जाने. अर्को राति निन्द्रै नलाग्ने इन्सोम्निया हुन्छ हाम्रो त्यसलाई.
यो बेला मैले त्यही बिचमा जोड्न चाहिँ, तपाईँलाई अगाडि भन्नुहुन्थ्यो नि दुई तिन महिनामा, कहिले दुई तिन महिनामा हुने, एक दुई महिनामा हुने, अनि चार पाँच दिनमा नर्मल रोकिनु पर्नेमा पाँच सात दिन लाग्ने. मैले एकजना भेटेको थिएँ, एकजना आमालाई, जो मलाई लाग्छ 48-50 उमेरको यस्तै हुनुहुन्थ्यो, रोकिएन भन्ने. उहाँ त उहाँलाई एउटा मेन्टली समस्या चाहिँ किन रोकिएन अहिलेसम्म, होइन 50 वर्ष लागिसकेँ रोकिएन भन्ने चिन्ता. अनि अर्को उहाँलाई महिनावारी हुँदाखेरि एकदमै धेरै धेरै चाहिँ ब्लिडिङ हुने, रक्तस्राव धेरै हुने, र 8-9 दिनसम्म भएको भनेर चाहिँ उहाँले समस्या सुनाउनुहुन्थ्यो.
अब यो चाहिँ फिजियोलोजिकल्ली नै कहिले काहीँ चेन्ज हुन्छ. मैले पेरिमेनोपोजल सिम्टम्सहरू भने तपाईँलाई अघि भर्खर श्रोताहरूलाई,
मलाई लाग्छ उहाँले अहिले हाम्रो रेडियो सुनिरहनु भएको पनि हुनसक्छ, त्यही भएर यो विषयमा चाहिँ अलिकति
ठिक छ. र यो महिनावारी सुक्ने बेलामा चाहिँ त्यो जुन डिम्बाशयबाट अन्डा निस्किन्छ, त्यो हरेक महिना अन्डा निस्किन्छ, त्यो अन्डा निस्केको कारणले गर्दाखेरि त्यो दुईवटा हर्मोनमा चेन्जेसहरू आउँछ, र त्यो चेन्जेसहरू परिवर्तन आउने क्रममा चाहिँ एउटा हर्मोन निस्कियो, अन्डा निस्कियो, फेरि अर्को हर्मोन निस्किन्छ, फेरि त्यो अन्डा युज भएन. त्यो अन्डा युज हुने भनेको बच्चा बस्ने हो. बच्चा बसेन भने चाहिँ त्यो अन्डा खेर जान्छ, फेरि शरीरले अर्को अन्डा बनाउँछ कि मैलाको, र त्यो प्रक्रिया चलिराखेको हुन्छ. त्यही प्रक्रियालाई आत्मसात गरेर यो महिनावारी हुने हो. र जब के हुन्छ भने, जब यो महिनावारी सुक्ने बेला आउँछ, त्यो बेला चाहिँ अन्डाशयले अन्डा बनाउन छोड्छ. यसको मतलब अन्डाशयभित्र अन्डा सकिँदै गएपछि, र अन्डा बन्न छोडेपछि के हुने भयो, त्यो अघि भनेका दुईवटा हर्मोनहरू निस्किने भएनन्, ननिस्किने भएपछि के हुन्छ, कहिलेकाहीँ चाहिँ निस्किँदैन. तिन चार महिना अन्डा बनेन, एकैचोटि अन्डा बन्दाखेरि कहिलेकाहीँ त्यो हर्मोन वात्त बढेर त्यो पाठीघर भित्र भित्री तह भन्छौँ हामीले, त्यो भित्री तह चाहिँ बढ्दै गयो, त्यसबाट एकदमै धेरै रगत आउने, त्यो ब्लिडिङ रोक्नलाई पनि फेरि उहाँको शरीरमा त त्यो हर्मोन निस्किनु पर्यो. अब ब्लिडिङ त बनायो त्यो हर्मोन एकैचोटि वात्त निस्केर, फेरि पछिल्लो पटक चाहिँ हर्मोन नआइदिने, त्यो भएपछि के हुने भयो, 5-6 दिनमा रोकिनु पर्ने जुन रक्तस्राव हो त्यो चाहिँ रोकिँदैन, 6-7 दिन, 8 दिन, 9 दिन, 10 दिनसम्म जान्छ.
अनि यो यतिखेर चाहिँ जस्तो धेरै आफूलाई एकदमै शरीरमा जुन अगाडि तपाईँले भन्नुभयो केही भएको हो कि, मलाई क्यान्सर भएको हो कि, र मेरो केही रोग लागेर हो कि भन्ने, पेट डुम्म फुल्ने जस्तो कुरा गर्नुभयो नि, यो चाहिँ अलिकति प्रष्ट पारिदिनुहोस् न. मलाई त्यस्तो सुनाउने दिदीबहिनीहरू पनि हुनुहुन्छ, उहाँहरूले भन्नु पनि हुन्छ कि यस्तो भयो, रोकिने बेला अझै रोकिएन, म आफैलाई चाहिँ अपरेसन, मलाई पाठ्यक्रममा केही भयो कि अपरेसन गर्नुपर्ने हो कि भन्नेसम्मको चाहिँ गुनासो गर्नुहुन्छ.
अति राम्रो प्रसङ्ग निकाल्नुभयो लक्ष्मीजी. के भने, महिनावारी सुकिसकेपछि एउटा त मानसिक तवरले पनि उहाँहरूले मेरो कुमारी त्यो अथवा म मेरो फेमिनाइन नेचर हराउन लागेको हो कि भने जस्तो त हुने भयो एउटा. अर्को कुरो के हुन्छ भने, इस्ट्रोजेन हर्मोनले महिलाको शरीरमा चाहिँ फ्याट मेटाबोलिजममा पनि सहयोग गरिराखेको हुन्छ कि, बोसोलाई व्यवस्थित बनाउने काम. अनि के हुन्छ भने, जब त्यो इस्ट्रोजेन हर्मोन हराउँछ, हराइसकेपछि उहाँको बोसोको व्यवस्थापन हुँदैन, नभएपछि उहाँको शरीरमा बोसो बढ्दै जाने, र बोसो बढ्दै गएपछि के हुने भयो, पेट बढ्ने भयो. पेट बढिसकेपछि अनि महिनावारी छैन, पेट बढ्या छ अनि आन्द्र चल्छ, अनि उहाँलाई कहिलेकाहीँ के भान हुन्छ भने, कतै मेरो पेटमा बच्चा त छैन, ओहो मेरो त महिनावारी सुक्ने बेला भयो, बच्चा भएर त होइन भनेर त्यो समस्या लिएर पनि आउनुहुन्छ है. कसै कसैलाई चाहिँ त्यसले मानसिक पनि त असर गर्न सक्छ, ओहो म 50 वर्षको भएँ, महिनावारी रोकिया छ, पेट पनि बढ्दै गएको छ, अनि चले जस्तो नै आन्द्रा चल्छ कि, आन्द्रा चलेपछि चाहिँ उहाँहरूले सोच्नुहुन्छ कतै बच्चा चल्या त होइन भनेर, एक किसिमले मानसिक हिसाबले त्यसले पनि अलिकति गराउँछ है. र अनि हर्मोनल चेन्जेसहरू भइसकेपछि चाहिँ के हुन्छ भने, उमेरको हिसाबले पनि अब अलिअलि समस्या त शरीरमा देखिने देखिँदै जाने कुरा हो, र त्यो सँगसँगै यो इस्ट्रोजेन हर्मोनले जिआई ट्र्याकमा पनि सर्टेन मेटाबोलिजमको त काम गरिराखेको हुन्छ नि त, त्यो पनि चेन्ज हुने क्रममा चाहिँ ब्लोटिङ हुने, यो डुम्मा हुने, त्यस्तो चाहिँ हुनसक्छ.
श्रोता आफन्त, अनुरोध गर्न चाहन्छु, तपाईँका पनि समस्या हुन सक्छन्, यदि घरमा कोही युवा छोराछोरीले अथवा बुहारीहरूले अथवा कसैले सुन्दै हुनुहुन्छ र आफ्नो घरमा आमा दिदी बहिनी हुनुहुन्छ, यस्ता केही समस्या हुन सक्छन् जो उहाँले भन्न सकिरहनु भएको छैन, तपाईँलाई भनिरहँदाखेरि त्यसको समस्या समाधान भएको छैन, डाक्टर साहबसँग सोध्न चाहनुहुन्छ भने 0-78-50-14-06 को बाटो भएर आउनुहोला, 0-78-50-14-06 को बाटो भएर आउनुहोला। हामीसँग हुनुहुन्छ डाक्टर हेमनाथ सुवेदी, चिरपरिचित नाम हो, चितवन नवलप्रासीको पेरिफेरीमा महिला तथा जो स्त्री तथा प्रसूति रोगको बारेमा कुरा गर्नु पर्यो भने सबभन्दा पहिला अहिले नाम आउने डाक्टर हेमनाथ सुवेदी स्टुडियोमै हुनुहुन्छ तपाईँसँग, तपाईँ हामीसँग कुराकानी गर्न 0-78-50-14-06 को बाटो भएर आउनुहोला। नाम भन्न अप्ठ्यारो लाग्छ भने पनि नाम नभनिकन कुराकानी गर्न पनि पाइन्छ, यो अनुरोध गर्न चाहेँ। मैले अगाडि कुराकानी गर्दै थिएँ कि जुन शारीरिक रूपमा हुने समस्याका कुरा जो मानसिक रूपमा पनि मलाई के भइरहेछ भन्ने कुराले एउटा असर गरिरहेको हुन्छ। यो बेलामा मानसिक रूपमा विक्षिप्त नै हुने महिलाहरू पनि छन् भन्ने तथ्याङ्कले देखाएको छ। जुन सुरुवाती चरणमा किशोरीहरू छन् भने चाहिँ त्यो बढी ब्लिडिङ हुने अथवा दुख्ने, ढाड दुख्ने, पेट दुख्ने समस्याको एउटा बेहोसीको तथ्याङ्क मैले देखिरहेको थिएँ। अर्को चाहिँ सुक्ने बेलामा पनि मानसिक रूपमा विक्षिप्त नै हुने गरी यिनीहरू अलिकति मेन्टल्ली प्रब्लम नै पर्ने गरी चाहिँ तथ्याङ्कहरू चाहिँ देखिरहेको छ। खासमा चाहिँ कस्तो छ अवस्था, किन त्यस्तो हुन्छ, त्यो के सोच्न महिला त्यो अहिले यतिखेर यो उमेरका महिलाहरूले चाहिँ के बुझ्न अझै आवश्यक छ?
सबैभन्दा पहिला त हामी अघि फिजियोलोजिकल चेन्जेसको कुरा गऱ्यौँ, साइकोलोजिकल चेन्जेसको कुरा गऱ्यौँ, र उहाँको फिजिकल चेन्जेस अथवा प्याथोलोजिकल चेन्जेस के हुनसक्छ त, उहाँको शारीरिक बनावटमा के चेन्ज हुनसक्छ भन्ने कुरा अलिकति डिस्कस गरौँ। त्यसपछि त्यो हजुरले अघि सोध्नुभएको प्रश्न अति नै गम्भीर छ, त्यसलाई पनि डिस्कस गरौँ। सबैभन्दा पहिला त महिनावारी सुकिसकेपछि अहिले भर्खर भने मैले इस्ट्रोजेन र प्रोजेस्टेरोन भन्ने दुईवटा हर्मोन हुन्छ त्यो बन्द हुन्छ, बन्द भइसकेपछि अघि शारीरिक रूपमा त उहाँको चेन्ज भयो, महिनावारी रोकियो, रोकिसकेपछि मानसिक रूपमा पनि चेन्ज भयो। त्यो सँगसँगै के हुन्छ भने इस्ट्रोजेनले त्यो बोसो व्यवस्थापन गरे हुन्छ, अब बोसो व्यवस्थापन गर्न नसकेपछि उहाँको शरीरमा चाहिँ मुटुको रोग पनि बढ्ने सम्भावना हुन्छ, एउटा मुटुको रोग, प्रेसरको रोग पनि बढ्छ। र त्यो सँगसँगै के हुन्छ भने महिलाको शरीरमा हड्डीलाई गरौँ बनाइराख्ने हड्डी बनाउने काममा पनि यो इस्ट्रोजेन भन्ने हर्मोनले काम गरिरहेको हुन्छ। जब त्यसको बन्द हुन्छ उहाँको हड्डी चाँडै खिने समस्या पनि देखिन्छ। त्यो भएपछि के हुने भयो, चाँडो ढाड दुख्ने, हड्डी खिएछ, जोर्नीहरू दुख्ने, त्यो समस्या पनि उहाँलाई हुन्छ। र त्यो सँगसँगै उहाँहरूको शरीरमा चाहिँ प्रेसरको मात्रा नियमित हुँदैन, प्रेसर चाहिँ बढ्दै जान्छ र त्यो समस्या पनि रहन्छ। र यो भइसकेपछि के भयो त भन्दा उहाँको एउटा त कुमारी त गइसक्यो कि भन्ने एउटा दिमागमा चल्दैछ, र त्यो सँगसँगै अब के हुन्छ, शारीरिक रूपमा पनि उहाँ कमजोर हुनुहुन्छ, प्रेसर हुन थाल्छ, कहिलेकाहीँ यदि प्रेसर बढिहाल्यो भने त अपरेसनको औषधि खानु पऱ्यो, र त्यो सँगसँगै हड्डी खिइसकेको छ, हड्डी खिएको लागि उसलाई त्यसलाई पनि जचाउनु पऱ्यो। र त्यो सँगसँगै के हुन्छ भने त्यो इस्ट्रोजेन हर्मोनले भित्रका प्रजनन अङ्गहरूलाई मात्रै होइन, बाह्य प्रजनन अङ्गहरू जस्तो भजाइना मा पनि चेन्जेस ल्याउँछ, भनेको भजाइना चाहिँ एकदमै सुक्खा हुन थाल्छ। र भजाइना सुक्खा हुन थालेपछि के हुन्छ त भन्दा यौन सम्पर्कमा चाहिँ दुख्ने, आन्तरिक पीडा हुने, त्यो भइसकेपछि के हुने भयो, उहाँहरूको जुन श्रीमान श्रीमती बिचको सम्बन्ध छ त्यो पनि अलिकति फरक पर्न जान्छ। त्यो भइसकेपछि यी सबै पीडाहरूलाई उहाँले दिमागमा थेक्दा चाहिँ के हुने भयो त्यो भन्दा एक किसिमले उहाँलाई कुनै उहाँलाई कसैले यदि सान्त्वना दिएन, घरको मान्छेले राम्रोसँग हेरेन, र अनि उहाँले उचित ठाउँमा गएर परामर्श लिनु भएन भने त उहाँ विक्षिप्त हुँदै जानुहुन्छ, र अवश्य पनि त्यो विक्षिप्ततामा बाँच्दै मलाई लाग्छ जटिल मानसिक रोगले पनि सम्हाल्न सक्छ।
झर्कने, रिसाउने, कराउने, अल्छी लाग्ने काम गर्न, अगाडि तपाईँले यौन सम्पर्क गर्दा दुखाइको कुरा गर्नुभयो, मान्छेलाई त्यो सम्बन्ध नै राख्न मन नलाग्ने
पनि हुन्छ
होइन,
त्यसले गर्दाखेरि के हुने भयो त भन्दा उहाँको पारिवारिक सम्बन्धमा पनि के हुने भयो, दरार आउने भयो, फाटो बनाउने भयो। त्यो भएपछि के हुन्छ, एउटा केही समय अगाडि सबै कुरा राम्रो थियो र केही समयपछि त सबै कुरा चेन्ज भयो नि त, मान्छेले त्यो चेन्जलाई, त्यो जुन फेरबदल भएको छ आफ्नो जीवनमा, त्यो चेन्जलाई सहन सकेन भने त अवश्य पनि मानसिक रोगमा चाहिँ ऊ अझ सशक्त किसिमको मानसिक रोग लाग्दै जाने सम्भावना चाहिँ हुन्छ।
एकदमै गम्भीर कुरा छ। जस्तो यो चाहिँ मैले एकजना सहकर्मी साथीसँग कुराकानी हुँदै गर्दाखेरिको प्रसङ्ग, घरमा चाहिँ छोराछोरीहरू छैनन्, छोराछोरीहरू आफ्नो काममा व्यस्त हुन्छन्, श्रीमान आफ्नो काममा अथवा कता बाहिर, जस्तो यस्तो महिलाहरू जो घरमा एक्लै बस्नुपर्ने हुन्छ दिनहुँ, जो परिवारका सदस्यहरू बिहान बेलुका पनि भेट्न सम्भव हुँदैन, भेट भए पनि कुराकानी हुँदैन, गफ गफ हुँदैन, डा सेयरिङ हुँदैन, त्यस्तो मान्छेलाई चाहिँ एकजनालाई के भएछ भन्दा उहाँ एकदमै बिरामी पर्नुभएछ, लामो समयसम्म बिरामी पर्नुभएछ, बिरामी के पर्नु भएको छ थाहा छैन, थला पर्नु भएको छ, सुत्नु भएको छ, काम गर्नु हुँदैन, घरको काम गर्नु हुँदैन, अन्तिममा अब धेरै बिरामी परिसकेपछि अस्पताल लैजाँदाखेरि चाहिँ उहाँले अहिलेसम्म घरमा के भयो भनेर कसैलाई भन्नु नै भएको छैन, अस्पतालले त्यसलाई सामान्य कुरा नै भनिदियो कि उहाँको चाहिँ महिनावारी अहिले सुक्ने क्रममा छ अथवा सुक्न लागेको छ, त्यही भएर उहाँमा चाहिँ यो अलिकति उहाँले सेयरिङ गर्न पाउनु भएन, उहाँमा भएका पीडाहरू कसलाई भन्ने थाहा पनि भएन, भन्दा त्यो गरेर समस्या भयो भन्नुभयो कि त्यो चाहिँ मेरै सहकर्मीकै भए चाहिँ घरमा घटेको घटना
त्यो हुनसक्छ। किनभने हाम्रो समाजमा एक किसिमको यो जुन कन्जर्भेटिभ सोसाइटी छ, यो सोसाइटीमा चाहिँ अलिक अप्ठ्यारो छ, समस्या भयो भने कसलाई खोलेर भन्ने, मेरो महिनावारी रोकियो अथवा श्रीमानसँग यौन सम्पर्कमा मलाई साह्रै पीडा छ भने कसलाई भन्ने,
है
त्यो भन्न नसक्दा नसक्दा के हुन्छ, श्रीमान श्रीमती बिचमा त फाटो आइसकेको छ होइन, तर उहाँले कसलाई भन्ने त, कसलाई सेयर गर्ने, यसलाई भन्यो भने ओहो यो त अहिले यस्तो भन्ने, बुढेसकाल आइसक्यो मान्छेले नि यसो भन्ने भन्दैला कि भन्ने पिर, त्यो कुरा लुकाउँदा लुकाउँदै पनि मानसिक रूपमा विक्षिप्त हुन्छ र मान्छे अब त्यसलाई पीडा खप्न नसकेपछि अब के गर्ने त भन्दा यतिकै लडेपछि त केही न केही कतै न कतै त लैजान्छन् भने एक किसिमको कन्भर्जन डिसअर्डर पनि आउने गर्छ महिलाहरूमा, त्यो त्यो उमेरमा चाहिँ त्यो पनि पाइएको छ, त्यस्तो हुनसक्छ, त्यसलाई चाहिँ एक किसिमको महिनावारी रोकिएपछि देखिने समस्याहरूमा चाहिँ आउने शारीरिक मात्र होइन मानसिक समस्या पनि आउने हुनाले महिनावारी रोकिएपछिका समस्यालाई कसरी हल गर्ने भनेर चाहिँ महिलाहरू आफै जागरुक भएर स्त्री तथा प्रसुति रोग विशेषज्ञ जहाँ कहीँ हुनुहुन्छ अथवा के जान्नुभएको बुझ्नुभएको मान्छेहरूसँग चाहिँ परामर्श लिन म चाहिँ सल्लाह दिन्छु।
अब यी कुरा भए समस्याहरू यस्ता यस्ता देखिन सक्छन् भन्ने कुरा हामीले सल्लाह गऱ्यौँ। यही बेला यति सम्झना चाहन्छु हाम्रो एकदमै रेडियोलाई साह्रै माया गर्ने एकजना श्रोता हुनुहुन्थ्यो, उहाँसँग भेट्दा के भन्नुभयो भन्दाखेरि 42-45 यस्तै कति वर्षको हुनुभयो उहाँ, अनि उहाँलाई एकताका एकदमै शरीर चिलाउने, एकदमै गर्मी हुने, जाडो यहाँ छ, सबैलाई जाडो भइरहेको छ, सबैलाई जाडो भएर चिसो भएको छ, उहाँलाई चाहिँ शरीरभरि खलखली पसिना आउने, अनि डक्टरकोमा जाँदा नि केही होइन भन्ने, होइन अब यो समस्या केही नि होइन, तपाईँलाई केही पनि भएको छैन, अनि सबैकोमा जाँदाखेरि चाहिँ केही पनि भएको छैन भन्नु, एकचोटि सम्भवतः मलाई लाग्छ हामीले यही कार्यक्रममा कुरा गरेका थियौँ कि होइन, कुराकानी गर्दाखेरि यही प्रसङ्ग आयो र त्यसपछि उहाँ ढुक्क हुनुभएछ कि आखिर हो रहेछ समस्या के त भन्दा मेरो महिनावारी रोकिँदै रहेछ भन्ने कुरा थाहा नपाएर उहाँ झनै त्यसैको तनावमा अझ त्यो क्यान्सर भएर आफ्नो उहाँको आफ्नो पारिवारिक पृष्ठभूमि पनि वंशाणुगत हेर्दाखेरि आमालाई चाहिँ त्यस्तै समस्या भएर चाहिँ क्यान्सर सम्बन्धी रोग आएर बित्नु भएको, त्यो एउटा त्यो मेन्टल्ली पनि काम गरिरहेको रहेछ भनेको उतातिर सोच्न पनि पुग्यो मान्छे थाहा नहुँदा। अब डाक्टर साहब यी समस्याहरू हुन्छन् भन्ने भयो, यी समस्याहरू हुँदाखेरि चाहिँ मान्छेले के कुरामा चाहिँ विचार पुर्याउनुपर्छ त्यसो भए अब, अनि यी समस्या समाधानको लागि
सबैभन्दा पहिला त म जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ जुन यो फेजबाट गुज्रिरहनु भएको छ उहाँहरूलाई म के भन्न चाहन्छु भने यो एक किसिमको फिजियोलोजिकल चेन्जेसकै कुरा हो, फिजियोलोजिकल चेन्जेसकै कुरा हो, यसलाई अप्नाउनै पर्छ। महिनावारी सुरु भयो त्यो रोकिन्छ, रोक महिनावारी सुरु हुनुभन्दा अगाडि चाहिँ त्यो शरीरले त्यो दुईवटा हर्मोनहरूको कुनै पनि स्पर्श गरेको हुँदैन, त्यो समस्या देखिँदैन, एकचोटि त्यो स्पर्श गरिसकेपछि त्यस त्यो हर्मोनहरूले निकालेका ती रिसेप्टर्सहरूमा हुने चेन्जेसहरूको कारणले गर्दाखेरि चाहिँ यी सबै समस्याहरू आउँछ र पछि गएर के हुन्छ भने कालान्तरमा जुन अरू समस्या छन् जुन हड्डी खिइने मुटुको समस्या र प्रेसरको समस्या बढ्ने यी आदि समस्याहरू बाहेकका अरू जुन खलखली पसिना आउने निन्द्रा नलाग्ने भोक नलाग्ने चाँडो रिस उठ्ने यी समस्याहरू चाहिँ आफै पनि समाधान हुँदै जान्छन्। एउटा त्यो अर्को कुरा र हाम्रो देशमा चाहिँ त्यति महिलाहरू जागरूक हुनुहुन्न अहिले। मलाई लाग्छ कतिपय महिलाहरू त लाजको कारणले नै जुन लाज भएको कारणले नै कसलाई भन्ने त के भन्ने महिनावारीको बारेमा गएर कसलाई भन्ने हो भन्यो भने केही सोच्ने हो कि अन्यथा सोच्ने हो कि अब घरबाट निस्किँदाखेरि कहाँ जान लागेछ भन्दाखेरि मलाई यस्तो समस्या भएछ म डाक्टरकोमा जान लागेको भन्दाखेरि केही भन्ने पो हाल्ने हो कि भन्ने कुराले पनि जुन लाज मानेर घरैमा बसिरहने कारणले गर्दाखेरि पनि यो समस्याबाट पिल्सिरहनु भएको छ कि जस्तो मलाई कतै पेट दुख्यो दुखिराखेको छ ओहो मलाई यो भयो कि त्यो भयो कि भनेर बस्नुभन्दा डाक्टरकोमा गएर एकचोटि उहाँले जाँच्नु ए ठिक छ त मलाई यत्तिकै होला भनेर भनिदिनु भयो भने त ढुक्क भएर बस्छु नि त। त्यो ढुक्क हुने अवस्था पनि छैन कि उहाँहरू लाज मान्नुहुन्छ जानुहुन्न अनि तपाईँको यो समस्या यो यो कारणले गर्दाखेरि भएको हो र तपाईँ नातिकन अथवा यो यो काम गर्नुभयो भने चाहिँ यो समस्या समाधान हुन्छ है भन्ने कुराको परामर्श मात्रै पाउनुभयो भने धेरै कुरा ढुक्क हुन्छ। है भर्खर हजुरले प्रसङ्ग निकाल्नु भयो जुन खलखली पसिना आउने उहाँ धेरै ठाउँमा जाँदाखेरि ठिक छ भनिदिनु भयो तर यो के कारणले भएको भन्ने कुरा चाहिँ उहाँलाई जानकारी नभएर पछि हाम्रो जुन कार्यक्रमको मार्फत चाहिँ उहाँले थाहा पाउनु भयो उहाँ ढुक्क हुनुभएछ अब त उहाँलाई ठिकै छ नि त
एकदमै।
त्यो एउटा एस्युरेन्स भन्छ कि रिएस्युरेन्स भन्छ उहाँले त्यो एस्युरेन्स पनि जरुरी छ फर्स्ट अफ अल। र अर्को कुरा कस्तो हुन्छ भने शरीरमा यो जुन हर्मोन ड्रास्टिक चेन्ज हुन्छ त्यो चेन्जलाई घटाउनको लागि चाहिँ हामीले शरीरमा जुन हर्मोन छ त्यो पहिला शरीरले निकालिरहेको हर्मोन त्यो हर्मोनलाई हामीले बाहिरबाट दिन सक्छौँ इस्ट्रोजेन प्रोजेस्टेरोन हर्मोन। र यो हर्मोन चाहिँ खासमा हामीले महिनावारी रोकिनु भन्दा दुई तिन वर्ष अगाडिदेखि सुरु गऱ्यौँ भने चाहिँ यो जुन रिसर्च र स्टडीहरूले के देखाएको छ भने यदि दुई तिन वर्ष अगाडिबाट सुरु गऱ्यौँ भने चाहिँ जति जटिल समस्याहरू देखिने होला छन् ती समस्याहरू चाहिँ क्रमिक रूपमा चाहिँ घट्दै आएको पाइएको छ जस्तो मुटुको रोग देखिने र अनि बिर्सिने रोग पनि हुन्छ भन्छ महिनावारी सुकिसकेपछि मेरा र त्यो बिर्सिने रोग जुन समस्या छ त्यो समस्याबाट चाहिँ समाधान देखिएको छ। तर यदि महिनावारी सुकिसकेपछि यदि सुरु गरियो भने चाहिँ ती हर्मोनहरूले झन् मुटुको रोग बढाउने र जुन बिर्सिने रोग छ त्यो झन् बढाउने चाहिँ देखिएको छ। त्यही भएर म के भन्छु महिनावारी सुक्न लागेको बेलामा चाहिँ परामर्श लिनु भने त्यो बेटर हुन्छ र हामीले हर्मोन जुन थेरापी छ त्यो महिनावारी सुक्नुभन्दा अगाडि नै सुरु गऱ्यौँ भने
हर्मोन थेरापीका लागि चाहिँ महिला दिदीबहिनीहरूलाई पहिला त्यसको बारेमा प्रक्रियाका कुरा अथवा उहाँहरूले कसरी सहज तरिकाले गर्न सक्नुहुन्छ कहाँ गएर कोसँग सोधखोज गर्यो भने गर्न सकिन्छ भन्ने कुरा पनि जानकारी पाउनु भयो
अब
अझै राम्रो
नजिकको स्वास्थ्य चौकी जस्तो गाँडाकोटको महिला दिदीबहिनीहरूलाई हाम्रो यहीँ सहज सामुदायिक स्वास्थ्य अस्पताल छ त्यहाँ पनि भइहाल्छ र त्यहाँबाट पर जान खोज्नु भयो भने हाम्रो भरतपुर अस्पताल छँदैछ र हाम्रो हस्पिटल लाइनमा अब चौबिस कोटीबाटै गर्ने भने पुष्पाञ्जली अस्पताल र अरू अस्पतालहरू छन्। यी सबै अस्पतालमा जहाँ स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा छ उहाँहरूले चाहिँ यो सुविधा लिन सक्नुहुन्छ।
उहाँले कम्तीमा पनि चिकित्सक सँगको सम्पर्कमा गएर मलाई चाहिँ यस्तो यस्तो समस्या हुनबाट म जोगिन चाहन्छु मलाई यस्तो जोखिम हुन सक्छ भन्ने कुरा कम्तीमा पनि सेयरिङ चाहिँ गर्नु पर्यो
भयो भने चाहिँ एउटा रिएस्योरेन्स छँदैछ तपाईँ नातिन यस्तो यस्तो गर्नुहोस् भनेर। अनि अर्को कुरा चाहिँ ट्रिटमेन्ट त यदि समस्या देखियो भने कुनै पनि चिकित्सकले दिइहाल्नुहुन्छ।
जस्तो हामीले बुझ्नुपर्ने कुरा चाहिँ मैले एकदमै धेरै पटकमा आफैलाई पनि त्यो त्यो उमेरका आमा दिदीबहिनीहरूसँग अझ आमाहरूसँगै भनौँ होइन अन्टी आमाहरूसँग भेटाउँदाखेरिका गफगफ आफ्नो छिमेकीको आडैमा चाहिँ अब केटीकेटी बिच अब अन्टी अन्टीहरू बिच गफ हुन्छ नि त आमाहरू बिच गफ हुन्छ नि त मेरो चाहिँ म मेरो परसर्ने रोकियो भन्नुहुन्छ होइन आफ्नो उमेरको छिमेकी परसर्ने रोकियो भने चाहिँ उहाँहरू झनै तनावमा भएको चाहिँ मैले भेटेको छु।
अब यस्तो छ एउटा महिनावारीलाई चाहिँ एउटा एउटा बर्डनको रूपमा लिने हाम्रो जुन संस्कृति छ महिनावारी भइसकेपछि सबैभन्दा पहिला के गर्नु पर्यो कपडा फेर्नु पर्यो कपडा फेरिसकेपछि कोठा पनि बार्नु पर्यो। अब कुनै कुनै घरमा त घरभित्र त सुत्न दिनुहुन्छ तर कुनै कुनै घरमा चाहिँ घर बाहिरै पनि
सुत्नुपर्ने
अवस्था छ हाम्रो देशमा र हाम्रो परिप्रेक्ष्यमा। त्यो भएपछि के भने महिनावारीमा हरेक महिना चाहिँ उहाँले दुःख खेपिरहनु भएको छ र त्यो दुःख खेप्ने क्रममा यदि महिनावारी सुक्यो भने जस्तो त्यो सबै दुःखबाट चाहिँ
हामी
एक हिसाबले त्यो एउटा पाटो चाहिँ छ फेरि हाम्रो समाजमा चाहिँ चित्त बुझाउन
हजुर
चित्त बुझाउन ठाउँमा चाहिँ एउटा त्यो बाटो पनि छ, एउटा महिनावारी सुकेपछिको हाम्रो समाजको पक्ष चाहिँ राम्रो पक्ष मानिने मानसिक तवरमा राम्रो पक्ष हो, शारीरिक तवरमा त होइन, मानसिक तवरमा एउटा राम्रो पक्ष त्यो पनि छ। अर्को राम्रो पक्ष के छ भने हाम्रो जुन एसियन कन्टेक्स्टका महिलाहरूमा चाहिँ जति पश्चिमेली मुलुकको महिलाहरू हुनुहुन्छ, युरोप अमेरिकाको महिलाहरू हुनुहुन्छ, उहाँहरूको तुलनामा मेनोपोजल सिम्टम्स चाहिँ धेरै कम छ। किन कम छ भने हाम्रो जुन खानकीमा खानेकुराहरूमा हाम्रो फुड एन्ड बिहेभियरमा चाहिँ के छ भने हामीले फाइटोस्ट्रोजेन चाहिँ अलिकति बढी खान्छौँ। फाइटोस्ट्रोजेन भनेको हाम्रो गेडागुडीहरूमा पनि त्यो जुन हर्मोन छ इस्ट्रोजेन हर्मोन त्यसैसँग मिल्ने एकदम महिन तत्त्व पनि पाइन्छ कि त्यसलाई हामीले फाइटोस्ट्रोजेन भन्छौँ, वनस्पतिमा पाइने इस्ट्रोजेन, र त्यो इस्ट्रोजेन चाहिँ हामीले खान्छौँ। हामीले किन भटमास धेरै खान्छौँ होइन, अनि हामीले भटमासको तेल पनि प्रयोग गर्छौँ र हामीले पश्चिमेली मुलुकमा भन्दा बढी अलिकति बढी तेलै प्रयोग गर्छौँ, त्यो कारणले गर्दाखेरि पनि त्यो समस्या चाहिँ अलिकति कम चाहिँ छ तर छन् चाहिँ छ।
अब जस्तो उहाँहरू चाहिँ आफ्नै उमेरको 45-46 वर्षको कोही छिमेकी चाहिँ रोकियो, उसको महिनावारी रोकियो, उसको परस सर्नु रोकियो भने चाहिँ मेरो किन रोकिएन भन्ने तरिका
हजुर, त्यो चाहिँ के हो भने एक किसिमको उसलाई त आनन्द भयो, अब मेरो पनि सुके म पनि आनन्द भएर बस्ने भनेर एउटा साइकोलोजिकल सपोर्ट हो
त्योहरू चाहिँ धेरै केही पनि होइन। अनि मैले अघि खानपिनकै कुराकानी चाहिँ गर्न सोध्न खोज्दै थिएँ, डक्टर साहबले खुट्टै हाल्नुभयो, प्रश्न पनि पारिहाल्नु भयो। यो बेलामा जस्तो कोही चाहिँ महिला दिदी बहिनीहरूले मेरो खानपानले गर्दाखेरि चाहिँ मेरो ब्लिडिङ बढी भयो हो कि होइन, जस्तो यो बेलामा भनिन्छ नि अमिलो खायो भने मेन्सुरेन्स हुँदाखेरि बाहिर सर्दाखेरि अमिलो खायो झन् धेरै रगत आउँछ के हो रे भनेर चाहिँ रोक्ने
अब यस्तो छ, खानपानको कुरा गर्दाखेरि हाम्रो समाजमा चाहिँ जहिले पनि के समस्या भयो भने सबभन्दा बढी खानपानमा बारिने कुरा चाहिँ सबैभन्दा पहिला प्याज लसुन र अनि मसलादार कुराहरू, सबैको बारेमा त म भन्न सक्दिनँ तर प्याज र लसुनको काम चाहिँ के हो भने यसले एन्टिकोआगुलेन्टको काम गर्छ कि, यसले एन्टिकोआगुलेन्टको काम भनेको एन्टिकोआगुलेन्ट भनेको कस्तो भन्दा रगत जम्ने प्रक्रियालाई हामीले कोआगुलेसन भन्छौँ, यो रगत नजम्ने प्रक्रियालाई चाहिँ हामीले एन्टिकोआगुलेसन भन्छौँ अथवा रगत जम्न नदिने प्रक्रियालाई। यो लसुन र प्याजमा चाहिँ त्यो तत्त्व हुन्छ
रगत जम्न नदिने,
अनि त्यो भएपछि के हो भने महिनावारीको बेला लसुन प्याज खाइयो भने चाहिँ रगत बगिरहने हुन सक्छ भन्ने एउटा धारणा चाहिँ हो त्यो, तर के हो भने जति हामीले खाने प्याजमा त्यो तत्त्व हुन्छ त्यो तत्त्वले चाहिँ हाम्रो शरीरको त्यो जुन कोआगुलेसन सिस्टम छ त्यसलाई डिरेन्ज अथवा बिगार्न चाहिँ सक्दैन, त्यही भएर त्यो खानेकुराले गर्दाखेरि भएको भन्ने कुरालाई चाहिँ म अलिकति
भ्रम
नै हो भन्ने कुरामा चाहिँ म जानकारी गराउन चाहन्छु श्रोता दिदीबहिनीहरूलाई।
एकदमै यो कुरामा चाहिँ धेरै जसो मैले देख्ने गरेको किन भन्दाखेरि बाहिर सर्दाखेरि कहाँ अझै अडिलो कुराहरू अहिले बरु अलिकति अडिलो कुराहरू पछिल्लो कुराहरू खानुपर्छ है भन्ने कुराको चेतनाको विस्तार हुँदैछ। पहिला चाहिँ के थियो मैले आफै देखेको भोगेको भन्दा कहाँ दरो तरो चिज कहाँ त्यत्रो अडिलो कुराहरू खाइरा होइन लामो समयसम्म उसन्छ अब त्यो झन्झ्याउ हुन्छ भन्ने खालको तरिकाले पनि लिनुहुन्थ्यो। अन्तिमतिर छ डाक्टर साहब, आज खुलेर महिला दिदीबहिनीहरूलाई जुन र महिनावारीको प्रक्रिया रोकिने बेला र रोकिसकेपछिका समस्याका कुराहरू अझै पनि कति छन् होला, सम्भव भएछ आज के के छुटे?
अब महिनावारी सुकिसकेपछि पनि यी समस्या त महिनावारी सुक्दै गर्दै क्रममा आउने समस्याहरू भयो, महिनावारी सुकिसकेपछि पनि एउटा समस्या चाहिँ हुन्छ त्यो हो महिनावारी सुकिसकेपछि हुने रक्तस्राव, र त्यो महिनावारी सुकिसकेपछि पनि यदि कुनै पनि महिला दिदीबहिनीहरूलाई रक्तस्राव हुन्छ भने त्यो चाहिँ समस्या हो है,
त्यसलाई चाहिँ
अवश्य पनि एकपटक स्वास्थ्य कर्मीसँग चाहिँ जचाउन म उहाँहरूलाई अनुरोध गर्दछु।
मैले यही कुरा गर्दाखेरि जस्तो यदि महिनावारी रोकिसकेपछि पनि रक्तस्राव भयो भने त महिनावारी नै भएको सोच्नुहुन्छ महिला दिदीबहिनी?
हो, उहाँहरूले त्यो सोच्नुहुन्छ तर त्यो होइन है,
त्यसो भए
त्यो भनेको चाहिँ एउटा समस्या हो भनेर हामीले अवश्य पनि एकपटक स्वास्थ्य संस्थामा अथवा स्वास्थ्य कर्मीहरूसँग गएर चाहिँ सल्लाह लिनलाई चाहिँ म जरुरी ठान्छु, किनभने महिनावारी सुकिसकेपछि महिलाहरूलाई रक्तस्राव हुन्छ भने सबैभन्दा कमन समस्यामा चाहिँ पाठेघरको क्यान्सर पाइएको छ, त्यही भएर महिलाहरूलाई चाहिँ यो सम्बन्धी जानकारी हुन चाहिँ म जरुरी ठान्दछु।
कति कति रोकिएको कति समयपछि पनि फेरि रक्तस्राव हुन्छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउने?
अब रोकिएको यति समयपछि भन्ने छैन, महिनावारी रोकियो, महिनावारी रोकियो भन्नको लागि चाहिँ कम्तीमा एक वर्ष रोकिएको हुनुपर्छ,
एक वर्ष,
र त्यो सँगसँगै अघि मैले भने जिउ भतभती पोल्ने खलखली पसिना आउने, राति निन्द्रा नलाग्ने यी समस्याहरू सँगै यदि महिनावारी एक वर्ष रोकिन्छ भने चाहिँ हामीले महिनावारी रोकियो है भनेर भन्छौँ। र यदि त्यो बिचमा पनि उहाँलाई ब्लिडिङ हुन्छ भने त त्यो एक किसिमको हामीले पेरिमेनोपोजल सिम्टम्स भन्ने महिनावारी रोकिने क्रमका लक्षणहरू त्यो हुनसक्छ। र तर यदि एक वर्षपछि पनि ब्लिडिङ हुन्छ भने चाहिँ त्यो चाहिँ समस्या नै हो। त्यो सबैभन्दा कमन चाहिँ यो पाठेघरको भित्री तहको सुकेको एट्रोफिक एन्डोमेट्राइटिस हुन्छ। हामीले एट्रोफिक एन्डोमेट्राइटिस भनेको के भने पाठेघरको भित्री तह चाहिँ सुक्छ, सुकेपछि त्यसमा सङ्क्रमण हुन्छ कि सङ्क्रमण भइसकेपछि त्यसले गर्दाखेरि ब्लिडिङ गराउँछ, एउटा त्यो सबैभन्दा कमन चाहिँ। तर त्यसपछिको समस्या भनेको चाहिँ पाठेघरको भित्री तहको क्यान्सर हो।
अनि
त्यही भएर म के भन्न चाहन्छु भने महिला दिदीबहिनीहरूलाई यदि महिनावारी रोकिसकेपछि पाठेघरबाट अथवा युनिबाट ब्लिडिङ हुन्छ, रक्तस्राव हुन्छ भने जसरी पनि स्वास्थ्य कर्मीको सल्लाह लिन म उहाँलाई अनुरोध गर्दछु।
अनि त्यो चाहिँ रोकिसकेपछिको रक्तस्राव चाहिँ नियमित हुन्छ कि कस्तो भन्नाले?
नियमित हुँदैन, त्यो नियमित हुँदैन, त्यो देखिने अथवा देखिएपछि देखियो, देखियो गर्ने 10-15 दिन 20 दिन भइसक्यो देखिने त्यो चाहिँ हुनसक्छ। र त्यो सँगसँगै कहिले देखिने कहिले अब महिनावारीपछि पनि यौन सम्पर्क त हुन्छ, यौन सम्पर्क हुँदाखेरि ब्लिडिङ हुने अथवा काम गर्दाखेरि ब्लिडिङ हुने, गाउँ सामानहरू उठाउँदाखेरि ब्लिडिङ हुने यो चाहिँ हुन्छ। र त्यो महिनावारी जस्तो पहिला महिनावारी भए जस्तै ठिक्क ठिक्क एक एक महिनामा हुने नियमित चाहिँ हुँदैन।
उहाँहरूले चाहिँ कतिपय अवस्थामा बारेको पनि देखेको छु है म चाहिँ।
हजुर
त्यो चाहिँ हुन्छ डाक्टर साहब, धेरै धेरै धन्यवाद, समय सकिएको छ, हामी कुराकानी गऱ्यौँ फेरि पनि हुन्छ, हामी अन्तिममा पनि फेरि एकचोटि केही
सबैभन्दा पहिला त महिला दिदीबहिनीहरूलाई मेरो नमस्कार धन्यवाद पनि यो कार्यक्रम धैर्यतापूर्वक सुनिदिनु भएकोमा। र म एउटा कुरा महिलाहरूलाई के भन्न चाहन्छु भने हाम्रो देशमा महिलाहरूलाई हुने समस्या किन बढी छ? हाम्रो देशमा महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर छ, हाम्रो देशमा महिलाहरूलाई पाठेघरमा हुने क्यान्सर छ, हाम्रो देशमा महिलाहरूलाई अण्डाशयको क्यान्सर धेरै छ, महिलाहरूलाई नै बढी क्यान्सरको समस्या देखिएको छ। किन देखिएको छ भन्दा सबैभन्दा पहिला हाम्रो देशको संस्कृतिमा रहेको महिलाहरू पिछडिएको अवस्थाले हो। महिलाहरू किन पिछडिनु भयो त भन्दा हाम्रो हाम्रो देशमा शिक्षाको कमी छ, एउटा महिला शिक्षाको कमी छ, त्यो कारणले पनि हो। र महिला शिक्षाको कमी हुँदाहुँदै पनि सबैभन्दा ठुलो समस्या चाहिँ हाम्रो के हो भने महिलाहरूमा रहेको लाज हो। उहाँलाई हुने समस्याको लागि उहाँहरूले आएर भन्नु पर्यो, कसलाई भन्ने हो, बुहारीलाई भन्ने हो कि छोरीलाई भन्ने हो कि परको बहिनीलाई भन्ने हो कि होइन नजिकको कुनै जानेको पढे लेखेको दिदी अथवा बहिनीलाई भन्ने हो कि, उहाँहरूलाई भनेर उहाँहरूलाई अलिकति पनि समस्या देखिन्छ भने त्यो समस्यालाई लिएर उहाँहरू स्वास्थ्य संस्थामा आउनुभयो भने अवश्य नै हामीहरूले उहाँको समस्यालाई निराकरण गर्नेछौँ र उहाँको लाज लाई उहाँले पर राखेर यदि त्यो समस्या दर्शाउनु भयो भने अवश्य पनि हामीले त्यो समस्यालाई निराकरण गर्नेछौँ र हुन लागेको पाठेघरको मुखको क्यान्सरलाई पनि हामी स्क्रिनिङ भन्छौँ, हामीले प्याप स्मेयर लिने पाठेघरको मुखको पानी जान्छ त्यो गरेर त्यसलाई निराकरण गर्नमा हामी सहयोग गर्नेछौँ र अवश्य पनि हामीले उपचार गरिसकेपछि उहाँको जुन जीवनशैली छ त्यो जीवनशैली अवश्य राम्रो हुनेछ। यति भन्दै म यो कार्यक्रमबाट लक्ष्मीजी र प्राविधिक भाइ गगनलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्
धेरै धेरै धन्यवाद डाक्टर साहब, समय सकिएको छ, अर्को श्रृङ्खलासम्मका लागि म पनि छुटिन्छु, डाक्टर साहबलाई धन्यवाद भन्न चाहन्छु। यो कार्यक्रमबाट डाक्टर हेमनाथ सुवेदी र लक्ष्मी पौडेल बिदा भयौ, नमस्कार।
Is a fan, except it doesn't love you.